आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी सिद्धराम ओझासँगै सन्तोष राउतको नमस्कार।
सुरुमा प्रसारणका प्रमुख खबरहरू।
सुदूरपश्चिमबाट राजनीति गरेर शीर्ष बनेका नेताहरू नै गेटामा सरकारी मेडिकलको निर्माण रोक्नमा लागिरहेको प्राध्यापक डाक्टर गोविन्द केसीको आरोप। मेडिकल कलेज निर्माणमा अवरोध आए, कैलालीमै सत्याग्रह बस्ने चेतावनी।
तेस्रो पटक चुनावको मिति सारिए पनि कैलालीका दलहरू उत्साहका साथ प्रचारमा व्यस्त। उम्मेद्वार छान्न नसकेको कङ्ग्रेसका कार्यकर्ता पनि अन्यलका बावजुद भोट माग्न घर दैलोमा, स्वतन्त्र उम्मेद्वारहरू बढी चर्चामा।
सेती अञ्चल अस्पतालमा सञ्चालनमा आएको फार्मेसी 24 घण्टा सञ्चालनको तयारी। सर्वसाधारणहरूद्वारा बाहिरको भन्दा सस्तोमा औषधि पाएको प्रतिक्रिया।
र धनगढीमा जारी डिसी अन्तर्विद्यालय क्रिकेट प्रतियोगितामा भोलिदेखि दोस्रो चरणका खेलहरू हुने। एरिस्टो स्कुल बाई पाएर लिग चरणमा प्रवेश।
प्राइभेट फर्म नवीकरण गर्ने बारे अत्यन्त जरुरी सूचना। प्राइभेट फर्म दर्ता गरी समयमै नवीकरण गराउन नसकेको प्राइभेट फर्मको धनीले नवीकरण गराउन नसकेको मनासिब कारण खुलाई मिति 2074 साल असार मसान्तसम्म नवीकरण गराउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। सो अवधि पश्चात म्याद नागेका प्राइभेट फर्महरू नवीकरण गर्न नसकिने व्यवहार समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। वाणिज्य कार्यालय धनगढी कैलाली।
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं, अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउ। सम्पर्क नम्बर 98584-20342।
आजको खबर अब विस्तारमा। प्राध्यापक डाक्टर गोविन्द केसीले सुदूरपश्चिमबाटै राजनीति सुरु गरेर शीर्ष भएका नेताहरूले नै गेटामा मेडिकल कलेज बन्न नदिएको बताउनु भएको छ। गेटा मेडिकल कलेजको निर्माणको अवस्था हेर्नका लागि धनगढी आउनुभएका डाक्टर केसीले दिनेश एफएमसँगको विशेष कुराकानीमा सुदूरपश्चिम जन्मथलो भएका शीर्ष नेताहरूले नै स्वास्थ्य क्षेत्रका माफियाहरूसँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्नका लागि गेटा मेडिकल कलेजको निर्माण रोकिराखेको आरोप लगाउनुभयो। उहाँले गेटा मेडिकल कलेजको निर्माणमा अवरोध आएमा आफू कैलालीमै आएर सत्याग्रह गर्ने बताउनुभयो। उहाँले शीर्ष नेताहरूको घरमै गएर सत्याग्रह गर्ने चेतावनी दिएपछि मात्रै मेडिकल कलेजको शिलान्यास भएको दावी गर्नुभयो। डाक्टर केसीले अबको 3 वर्षभित्र गेटा मेडिकल कलेजमा चिकित्सा विज्ञानको पढाइ गराएरै छोड्नु पनि बताउनुभयो। सुनौ दिनेश एफएमका सम्पादक शिवराज भट्टले उहाँसँग गरेको कुराकानी।
डाक्टर केसीको भ्रमण अलि नजानिदो तरिकाले हुन्छ, धनगढी चाहिँ किन आउनु भएको हो अकस्मात?
म त वास्तवमा दाङमा आएको थिएँ। दाङमा चाहिँ के छ भनेदेखि 2 वर्ष अगाडि नै हाम्रो सत्याग्रह हुँदाखेरि प्रत्येक प्रदेशमा कम्तीमा एउटा चाहिँ सरकारी मेडिकल कलेज हुनुपर्छ भनेर हामीले सम्झौता गरेका थियौँ। त्यो नीतिको निर्णय पनि भइसकेको र पहिला 3 वर्षभित्र दाङमा खोल्ने भन्ने कुरो थियो। त्यो बेला गेटाको पनि भएको थियो होइन, तर दाङमा हुन नदिने परिस्थिति आएछ, चलखेल भयो भइसकेपछि अनि म चाहिँ अब त्यो हुनुपर्छ भनेर लाङ्गुनी अनुसार बसेर यो चाहिँ कमसेकम मान्छेले चाहिँ यसको ध्यान आकर्षण गर्नको लागि यस्तो भइरहेछ हुनुपर्छ भन्ने आकर्षणलाई मैले त्यहाँ अनुसार बस्छु भनेर त्यहाँ आएको थिएँ। अनि त्यसमा चाहिँ अब अलिकति प्रतिष्ठान हुने यस्तो निर्णयहरू भइसकेपछि चाहिँ अनि म अनि त्यसपछि यहाँ गेटा मेडिकल कलेजमा पनि हामीले पहिलेदेखि अभियान चलाइराखेको हो। त्यस कारणले गर्दाखेरि अब यो के भइरहेछ भनेर हेर्नको लागि शिलान्यास भयो। धेरै दबावका बावजुद शिलान्यास भएको हो। हुन त अब नेपालमा चाहिँ ठुल्ठुला प्रोजेक्ट प्लेटहरू चाहिँ सिलेन्डर्स हुन्छन् तर पुरिएर जान्छन् त्यो सिलेन्डर्सको खम्बाहरू हुन्छ नि, अनि त्यस्तो नहोस् र के भइरहेछ भनेर म वास्तवमा हेर्न आएको हो।
डाक्टर साहब, यहाँले यो गेटा मेडिकल कलेजको अवस्थाको अवलोकन पनि गर्नुभयो र त्यसको कार्यालय त्यसको निर्देशकलाई पनि भेट्नुभयो, के चाहिँ पाउनुभयो? तपाईँले आशा गरे अनुसारको कुरा भइरहेको रहेछ?
म बोर पनि आएको थिएँ हेर्नुहोस् होइन, तर अब अहिले आशा गर्न सकिन्छ गेटा मेडिकल कलेज अवश्य सञ्चालनमा आउँछ भनेर आशा गरिसकिन्छ। जुन तरिकाले अब अहिले निर्माणको कार्यहरू पनि अगाडि बढिरहेका छन्, दबावका कामहरू पनि भइरहेका छन्, त्यसले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भनेदेखि केही वर्षभित्रै सञ्चालनमा आउँछ।
डाक्टर साहबको केही महिना अगाडि मैले एउटा लेख पनि पढेको थिएँ, त्यो लेखमा यही क्षेत्रका राजनीतिक दलका ठुला नेताहरू यो मेडिकल कलेजलाई निर्माण हुनबाट रोकिरहेका छन्। यदि त्यो मेडिकल कलेज बन्यो भने पनि भोलि तिनै नेताहरू ल हामी भाडामा चलाउँछौँ भनेर पनि चलाउन सक्छन् भन्ने खालको कुराहरू देखिया थियो, त्यो चलखेल भइरहेको हो अहिले पनि?
चलखेल त भइ नै राखेको थियो, त्यस कारणले गर्दाखेरि ती नेताहरूलाई गएर थ्रेटनिङ दियो, वार्निङ दियो। अब हाम्रो वार्निङ भनेको के हो भनेदेखि हामी राजनीतिक पार्टीहरू जस्तो टायर जलाउने के अरे भत्कने भविष्यमा भत्कने होइन आगो लाउने होइन, हामी उनीदेखि के छ भनेदेखि शान्तपूर्वक विरोध गर्ने हो, सत्याग्रह गर्ने हो होइन, तर सत्याग्रहको पनि बल चाहिँ निकै ठुलो हुन्छ है। त्यस कारणले गर्दाखेरि उहाँहरूलाई राजनीतिक नेतृत्व पक्षलाई चाहिँ बार बार हामीले दबाब दिइसकेपछि अनि उहाँहरू बाध्य हुनुभएको यो, तर अब रोकेर राख्न नसक्ने स्थिति भइसकेपछि नि अब अरू परिस्थिति पनि डेभलप भयो, चुनाव आउँदैछ होइन, यो सबै गरेपछि त्यस कारणले गर्दाखेरि यो भएको र एउटा कुरो के छ भनेदेखि गेटा मेडिकल कलेज सञ्चालन भएर छाड्छ, त्यो घरार छाड्छौँ हामी, कसैले अब रोकेर रोक्न सक्दैन।
जसरी यहाँले भन्नुभयो पोहोर सालको भन्दा अहिले यो साल प्रगति भएको छ, वास्तवमै दुई तिनवटा ठुल्ठुला ठेक्काहरू भएका छन्, कलेज भवनको ठेक्का भएको छ, अस्पताल भवनको ठेक्का भएको छ, प्रशासनिक भवन पनि सुरुवात हुने चरणमा छ, केही आशाका किरणहरू त देखिएका छन्। यद्यपि यो पनि नआएको होइन कि निजी क्षेत्रले आसपासमै मेडिकल कलेजका लागि जमिन लिइसक्यो र ऊ बनाइरहेको छ, यसलाई ढिला गरेर निजी मेडिकल कलेजलाई अगाडि बढाउने जुन षड्यन्त्रहरू भइरहेका छन्, तपाईँलाई विश्वास लाग्छ प्राइभेट भन्दा अगाडि नै सरकारीमा यसरी पढाइ होला भनेर?
विश्वास लाग्ने होइन, म विश्वास किन दिलाउँछु भनेदेखि नि एउटा कुरो चाहिँ के छ भनेदेखि हामीले बार बार सत्याग्रह गर्दाखेरि एउटा कुरो के भनेको थियो भनेदेखि पहिला ऐन बन्नुपर्छ, जनतामुखी र विद्यार्थीमुखी ऐन बन्नुपर्छ, शिक्षा ऐन त्यो भइसकेपछि मात्रै सम्बोधन दिने भन्ने भनेर, त्यसपछि मात्रै ऐन बमोजिम सम्बोधन दिने भनेर बार बार हामीले सरकारसँग सम्झौता गरेका छौँ। त्यो सम्झौता तोड्नलाई अहिलेको सरकारका कार्यकारी पनि लागि परेका थिए, सकेनन्। भनिसकेपछि अर्को आउने सरकारको कार्यकारी पनि सक्दैन, हेर्नुहोस् ऐन बनाउनु पर्छ, ऐन बनाइसकेपछि मात्रै के अरे कसैलाई सम्बोधन दिने भन्ने पनि कुरो। र एउटा कुरो के छ भनेदेखि अब सरकारी मेडिकल कलेज प्रत्येक प्रदेशमा खोलिन्छ, प्रत्येक प्रदेशमा खोल्नुपर्छ, सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोलिसकेपछि मात्रै ऐन आइसकेपछि ऐनले दियो भने निजी मेडिकल कलेज खोल्छ, ऐन अनुरूप भयो भने मात्रै खोल्छ, त्यो नखोलिकन त्यसलाई वितरण कसरी खोल्छ त्यो सक्दैन भन्नुहोस्। हामीले सशक्त विरोध गर्छौँ र हुन दिँदैनौँ।
यो जिहानदारले पढ्न पाउनु पर्ने शिक्षा हो, तर यहाँनिर पैसा भएकावालाहरू पढ्न थाले, त्यसले गुणस्तरीय स्वास्थ्य सेवा भएन भन्ने यहाँको आन्दोलन छ। जसरी अहिले यो प्रतिष्ठान बन्ने अथवा मेडिकल कलेज बन्ने अथवा पूर्ण सरकारी बन्ने अथवा अर्ध सरकारी बन्ने यसको कुनै पनि सुरुवात भएको छैन, यसको सुरुवातै नहुनुको पछाडि के चाहिँ लाग्छ कि यहाँलाई?
मुख्य कुरो चाहिँ अब यो प्रतिष्ठान बन्ने कि मेडिकल कलेज बन्ने भन्दा पनि नि एउटा चिकित्सा शिक्षण संस्थान बन्छ, त्यो ठुलो कुरो हो कि मेडिकल कलेज अथवा प्रतिष्ठान के हो भन्ने कुरो त्यति ठुलो मलाई लाग्दैन। जे भए पनि आखिर यो शिक्षण संस्थान हुन्छ र यसैमा खेल्न पनि दिँदैनौँ हामीले, खोलिन्छ भइरहेको छ, तिन वर्षभित्र सञ्चालन पनि हुन्छ, सञ्चालन गराएर छाड्ने हो।
यही क्षेत्रबाट आफ्नो राजनीतिक सुरुवात गरेर वरिष्ठ भएका नेताहरूबाटै यो क्षेत्रमा सरकारी स्वामित्वको मेडिकल कलेज रोक्ने प्रयास भइरहेको हो अहिले?
हो, डेफिनेटली हो। मैले त्यो गरेर पहिला त म नामै कार्य त गर्दैन थिएँ होइन, व्यक्ति भनौँ व्यक्ति उसमा जाने थिएँ, तर चाहिँ मैले चाहिँ भेटेर वा उनलाई पनि गरिसकेँ हो, मलाई विश्वास भइसकेपछि धेरै उछ कि इभिडेन्सेसहरूले गर्दा भइसकेपछि अनि मैले उहाँलाई व्यक्तिगत रूप पनि उहाँलाई मैले खबरदारी दिएको हो र मैले मिडिया मार्फत पनि मैले उहाँलाई खबरदारी दिएको र म त्यो चुक्नुवाला छैन, त्योभन्दा अझ बेसी अरू कुनै कदम चाल्नुपर्छ भने नि म चाहिँ तत्पर छु।
भनेपछि डाक्टर केसी, यदि यो मेडिकल कलेज रोक्ने अथवा यसलाई निर्माणमा ढिलासुस्ती गराउने आफ्नो निजी मेडिकल कलेज चलाउने कुनै प्रपञ्च भयो भने धनगढीमा आएर सत्याग्रह गर्नका लागि तयार हुन्छ?
अवश्य सत्याग्रह गर्न म तयार छु। भोलि भने कसैले अब नसोचे हुन्छ कि अब सरकारी मेडिकल कलेज बन्द गरेर हामी चाहिँ मफियासँग मिलेर निजी मेडिकल कलेज खोल्छौँ, एउटा विद्यार्थीको बाबा आमालाई लुट्ने जुन ऊ छ नि लोभ, अरबौँ कमाउने जुन लोभ छ त्यो चाहिँ कसैले नराखे हुन्छ, निर्भय हुन्छ, मेडिकल कलेज खोल्छ, तिन वर्ष भित्र यो सञ्चालनमा आउँछ, त्यसको लागि हामी जे गर्नुपर्ने हुन्छ हामीले।
अब बाँकी खबरहरू। सेती अञ्चल अस्पताल धनगढीले आफ्नो मातहतमा रहने गरी फार्मेसी सञ्चालन गरेपछि बिरामीहरूलाई राहत भएको छ। फार्मेसी सञ्चालन भएपछि सर्वसाधारणले अस्पताल हाताभित्रै सर्वसुलभ रूपमा औषधि पाउन थालेका छन्। गत जेठ 3 गतेदेखि अस्पतालले 46 लाखको लागतमा फार्मेसी सञ्चालन गरेपछि बिरामी र उनीहरूका आफन्तले सस्तो मूल्यमा औषधि पाउन थालेका छन्। बिरामीको चाप बढ्न थालेपछि फार्मेसी 24 घण्टा सञ्चालनको तयारी गरिएको छ। यस सम्बन्धी एक रिपोर्ट।
अघि लगेर गएको थिएँ, त्यसमा दुईवटा त्यो प्लास्टर पम्प पऱ्यो रे।
अस्पतालका अनुसार सरकारले 15 लाख, सामाजिक स्वास्थ्य बिमा सुरक्षा समितिको 10 लाख र अस्पताल विकास समितिको 21 लाखको लागतमा फार्मेसी सञ्चालन गरिएपछि बिरामी र उनीहरूका आफन्तलाई राहत भएको हो। फार्मेसी सञ्चालन भएको 2 साता भएको अवस्थामा बिरामीहरूले सर्वसुलभ रूपमा गुणस्तरीय औषधि पाइरहेको बताएका छन्। फार्मेसी सञ्चालन भएपछि आफूहरूलाई धेरै सहज भएको अस्पतालको फार्मेसीमा आउने सेवाग्राहीहरूको भनाइ छ। उनीहरूले अस्पताल परिसरमै फार्मेसी सञ्चालन भएपछि मूल्यमा हुने ठगी र गुणस्तरीय औषधिबाट धेरै राहत मिलेको समेत बताएका छन्। एकजना बिरामीका आफन्त उमेश सिलाल।
मलाई यहाँ बारेमा कुनै पनि थाहा थिएन, एक्कासी मलाई बेटा सिस्टरहरूले अहिले हामीले चाहिँ अस्पतालबाट सञ्चालन गरेको जुन फार्मेसी सम्बन्धी कुराहरू केही नलेज दिनुभयो क्या। त्यो हिँड पाउँदाखेरि मैले बाहिर जाम ब्लक गरेर भित्र आएँ। 400 रुपियाँ पर्ने औषधि मैले 200 पाएँ, 200 भन्दा पनि 196 रुपियाँ कम्तीमा पाएँ। अनि मलाई एकदम इजी, एकदम विपन्न व्यक्तिहरूले पनि आफ्नो चाहिँ सहज रूपमा चाहिँ औषधि उपचार गर्ने खालको इन्भाइरोमेन्ट क्रिएट भएको छ क्या यसले गर्दा।
अस्पतालमा फार्मेसी सञ्चालन भएपछि बिना झन्झट औषधिको वास्तविक मूल्यमा नै सेवाग्राहीले औषधि पाउन थालेका छन्। अस्पतालले टेन्डर गर्दै सिधै औषधि कम्पनीबाट ल्याएर बिरामीलाई बिक्री वितरण गर्ने गरेका कारण उनीहरूले सस्तो मूल्यमा औषधि पाइरहेका हुन्। कम्पनी हुँदै धेरै वितरक मार्फत आउने औषधिमा खाने गरिएको नाफा नियन्त्रण भएका कारण बिरामीलाई राहत भएको हो। जटिल खालका बिरामीका आफन्तले औषधि लिन बाहिर जानुपर्ने बाध्यता र इमर्जेन्सी औषधि नपाउने अवस्था रहेकोमा अस्पतालले फार्मेसी सञ्चालन गरेपछि त्यसबाट पनि बिरामी र बिरामीका आफन्तले छुटकारा पाएका छन्। अस्पतालको फार्मेसीबाट औषधि किनिरहनु भएका उमेश राई।
ठिकै छ, बाहिर हाम्रो 50% भन्दा पनि बढी नै सस्तो दिएको छ भित्र। जति बाहिर भन्दा सबै भित्रै खरिदमा लागेको छ। अब सबैलाई थाहा पनि छैन, कम्पनी थाहा भइरहेछ, थाहा भएकोलाई राम्रै भइरहेछ भन्ने।
हाल फार्मेसीमा 700 प्रकारका औषधि राखिएका छन्। अन्य थप औषधि बिस्तारै थप्ने काम भइरहेको अस्पतालले जनाएको छ। सेवाग्राहीहरूले एउटै औषधिलाई फार्मेसी पिच्छे फरक फरक मूल्य तिर्नुपर्ने बाध्यता थियो। अस्पताल आफैले फार्मेसी सञ्चालन गरेपछि निजी फार्मेसीले लिएको मूल्य भन्दा 20-40% छुट पाइरहेकाले सस्तोमा औषधि बिक्री वितरण गरिरहेको बताउनुहुन्छ फार्मेसी इन्चार्ज पंकज भट्टराई।
सिद्धि अञ्चल अस्पतालको फार्मेसी सञ्चालन गर्नुको मुख्य अब्जेक्टिभ भनेको चाहिँ बिरामीहरूलाई चाहिँ सस्तो सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने हो। यो 2 साताको अनुभवमा के भन्छौँ भन्दा हामीले यहाँका बिरामीहरू उहाँका आफन्तहरूलाई सन्तुष्टपूर्वक सस्तो सुलभमा औषधि दिएका छौँ। ओपिडीबाट आउने पेसेन्टलाई चाहिँ राम्रो पेसेन्ट काउन्सिलिङ गरेर पठाउने जमर्को गरेका छौँ। हाम्रो डिस्पेन्सिङ साइन्टिफिक छ, विश्वसनीय, सस्तो सुलभ मूल्यमा पेसेन्टहरूलाई चाहिँ हामीले औषधि उपलब्ध गराएका छौँ।
निकै ढिलो गरी सञ्चालनमा आएको फार्मेसी सुरु भएको 2 साता भएको छ। हाल फार्मेसी दिउँसोको समय मात्रै खुल्ने गरेको छ। बिरामीलाई थप राहत पुगोस् भनेर 24 घण्टा सञ्चालनको तयारी भइरहेको अस्पतालले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले कर्मचारी पठाएपछि आइतबारदेखि 24 घण्टा फार्मेसी सञ्चालन गरिने फार्मेसी इन्चार्ज भट्टराईको भनाइरहेको छ।
अस्पतालको इन्टरनल डिपार्टमेन्टहरू छन्, जस्तै सोसियल सर्भिस युनिट, हेल्थ इन्सुरेन्स, डायलाइसिस, यो युनिटहरूलाई चाहिँ हामीले चाहिँ हाम्रो फार्मेसीबाट सामान उपलब्ध गराउने मेन्डेटरी कुरा थियो। त्यसको लागि 24 घण्टा सुरु गर्नु एकदम आवश्यक हुन्छ। सेती अञ्चल अस्पताल धनगढीको मुटुको अस्पताल हो, सबै बिरामीहरू अस्पतालप्रति ठुलो अपेक्षा छ र 24 घण्टा अस्पतालको फार्मेसी भएकाले 24 घण्टा सुरु गर्नुपर्छ। अहिले निर्वाचन आचार संहिता लागू भएको हुनाले हामीलाई तुरन्तै स्टाफ छप्न प्रब्लम भएको कारणले गर्दा हामीले अहिले थप्न असमर्थ छौँ। तर हामीले अहिलेकै स्टाफलाई रोटेसन गराएर आगामी आइतबारदेखि 24 घण्टा फार्मेसी सञ्चालनमा ल्याउने, हाम्रो अस्पतालमा भएको इन्टरनल युनिटहरूसँग पनि वेल कोअर्डिनेसन गरेर यहाँ आएको पेसेन्टलाई चाहिँ सकेसम्म 2 आवर बेस्ट उहाँहरूलाई चाहिँ क्वालिटी सर्भिस दिने हाम्रो जमर्को।
दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
सौनी
हजुर,
एक कप चुस्सो पाउन।
के रे?
चिया जस्तै राम्री हाम्री साउनी, त्यस्तै मिठो चिया। होइन, जादु चाहिँ के को हो?
के हुनु बाबु, आफ्नो फोनको आवाज दिलाउने उही आवाज चिया।
उच्च कोटीको गुणस्तरीय एवं विश्वासिलो नेशनल ग्रुपको प्रस्तुति आफ्नोपनको आभास दिलाउने मसालेदार आभास चिया विभिन्न साइजका प्याकेटमा पनि उपलब्ध छ।
नेशनल ग्रुपको आभास चिया। अधिकृत विक्रेता जीबीएस ट्रेडर्स पहलवानपुर कैलाली 40092 र 416492।
वैदेशिक रोजगारीमा जाने विचारमा छु, कसरी जाँदा सुरक्षित हुन्छ होला?
ए हो र, त्यसो भए केही कुरामा ध्यान दिनुपर्छ। सुन है, इजाजत प्राप्त विश्वासिलो कम्पनीबाट करार गरेर मात्रै जाने,
सिप सिकेर सरकारले वैदेशिक रोजगारी स्वीकृति दिएको देशमा मात्रै जाने,
वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जाने, हाम्रो देशको एयरपोर्ट मात्र प्रयोग गर्ने, ठगिएको शङ्का लागे वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरीलाई खबर गर्ने,
पासपोर्ट भिसा लगायत सबै कागज सुरक्षित राख्ने,
अनि विदेशमा कमाएको पैसा सुरक्षित घर पठाउने।
वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने बेलैमा ध्यान पुर्याउँ, होस पुर्याउँ।
नेपाल सरकार, सूचना तथा संचार मन्त्रालय।
ब्रेकपछि समाचारमा स्वागत छ। हामीले अहिलेसम्म प्रस्तुत गर्यौं सुदूरपश्चिमबाट राजनीति गरेर शीर्ष बनेका नेताहरू नै गेटामा सरकारी मेडिकल कलेजको निर्माण रोक्नमा लागिरहेको प्राध्यापक डाक्टर गोविन्द केसीको आरोप, मेडिकल कलेज निर्माणमा अवरोध आए कैलालीमै सत्याग्रह बस्ने चेतावनी, सेती अञ्चल अस्पतालमा सञ्चालनमा आएको फार्मेसी 24 घण्टा सञ्चालनको तयारी, सर्वसाधारणद्वारा बाहिरको भन्दा सस्तोमा औषधि पाएको प्रतिक्रिया।
अब बाँकी खबर। श्रुतिजन्य पदार्थले विकासलाई अवरोध गर्छ भन्ने नारासहित आज विश्व श्रुतिजन्य पदार्थ रहित दिवस मनाइएको छ। हरेक वर्षको मे 31 यो दिवस मनाउने गरिएको छ। मानव स्वास्थ्यलाई गम्भीर असर पारिरहेको श्रुतिजन्य पदार्थले समग्र विकासमा पनि अवरोध गर्ने भएकोले यसपालिको नारा पनि श्रुतिजन्य पदार्थले विकासलाई अवरोध गर्छ भन्ने राखिएको छ। श्रुतिजन्य पदार्थको सेवनले ठूलो आर्थिक पाटोको नोक्सानी हुँदा पारिवारिक समस्या पनि जटिल बन्दै गएको विज्ञहरू बताउँछन्। सहकर्मी दीपक जोशीको रिपोर्ट।
श्रुतिजन्य पदार्थको कारोबारलाई रोक्नका लागि कारवाहीको दायरामा ल्याउने कानून बनिसक्दा समेत सेवन रोकिन नसकेको अवस्थामा यसले समग्र विकासलाई असर पारिरहेको हो। विकासका लागि सबैभन्दा महत्वपूर्ण जनशक्ति भएका कारण जनशक्तिको स्वास्थ्यमा आउने खराबीले विकासका काममा असर परिरहेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका शाखा अधिकृत खगेन्द्र बहादुर शाही।
श्रुतिजन्य पदार्थले विकासलाई अवरोध गर्छ भन्ने यो पालिको नारा यस मानेमा सार्थक छ कि कुनै पनि विकासको लागि जनशक्ति उद्योग नगरेर चाहिँ नि देशको विकास हुँदैन? त्यो विकास गर्नमा चाहिँ नि प्रमुख भूमिका कसको हुन्छ त भन्दा जनशक्तिको हुन्छ। जब त्यो जनशक्तिले पोषणयुक्त खाना खानुको सट्टा श्रुतिजन्य पदार्थको प्रयोग गरिदिएको खण्डमा ऊ चाहिँ नि रोगी हुन्छ। रोगी भएपछि ठुल्ठुला रोग लागेर मर्नै पर्ने स्थिति हुन्छ। अनि कहाँको अब आफ्नै विकास नभएपछि त्यो चाहिँ नि देशको विकास कसरी हुन्छ?
श्रुतिजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन नियम र निर्देशन कानुन को अवस्था नाजुक भन्दा यसले विकासमा लाग्ने जनशक्तिलाई अवरोध गरिरहेको छ। श्रुतिजन्य पदार्थको सेवनले ठूलो हिस्सा रकम पनि श्रुतिजन्य पदार्थ सेवनमा जाँदा यसले आर्थिक रूपमा कमजोर हुनुका साथै पारिवारिक रूपमा पनि समस्या निम्त्याउने गरेको छ। क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्र कार्की।
अनावश्यक खर्च भयो, पुँजी पनि हाम्रो देशको बाहिर गइराखेको हुन्छ र व्यक्तिको उत्पादन क्षमता पनि घट्छ, जसले गर्दाखेरि यसले रोग गराउँछ, क्यान्सरको रोग गराउँछ, स्वास्थ्यको अवस्थालाई नाजुक बनाउँछ। उसले आफूले काम गर्न सक्दैन, खाने बेलामा खान्छ तर पछि क्यान्सर लाग्यो, मुटु रोग लाग्यो, घर सम्पत्ति सम्पूर्ण बेच्नु पर्ने अवस्था आउँछ। त्यो अवस्था भावनाले जुन उसको जीविकोपार्जनमा पनि यसले प्रत्यक्ष असर गर्छ। एकजना घरमा बिरामी भइदियो भने परिवारको धन सम्पत्ति पनि गयो र परिवारका सदस्यहरू पनि त्यसमा अल्झिए।
दक्षिण एसियाली मुलुक मध्ये नेपालमा सबैभन्दा बढी महिलाले श्रुतिजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क छ। नेपालमा करिब 95 लाख मानिसले श्रुतिजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क सार्वजनिक भइसकेको छ। श्रुतिजन्य पदार्थको सेवनबाट नेपालमा प्रति वर्ष करिब 15,000 मानिसहरूको अनाहकमा मृत्यु हुने गरेको छ। श्रुतिजन्य पदार्थले देशलाई सबैभन्दा बढी राजस्व र कर बुझाउने गरेको भए पनि विकासका गतिविधि गर्नका लागि अवरोध सिर्जना गरिरहेको भनाइ छ कैलाली उद्योग वाणिज्य संघका सदस्य कृष्ण पन्तको।
जबसम्म मान्छे स्वस्थ हुँदैन तबसम्म उसले आफ्नो क्षमता अनुसारको काम गर्न सक्दैन। श्रुतिजन्य पदार्थ होस् या मदिरापान, यसले स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर पारेर मान्छे स्वस्थ हुँदैन। स्वस्थ नभइकन उसले आफ्नो क्षमता अनुसारको काम गर्न सक्दैन। क्षमता अनुसारको काम भएन भने मतलब कुनै पनि व्यवसायमा पनि उसको लगनशीलता रहँदैन अनि कुनै पनि काममा कन्ट्रिब्युसन जो उसले दिन सक्ने हो त्यो दिन सक्दैन।
दिनेश एफएमका लागि दीपक जोशी, धनगढी।
स्थानीय तहको दोस्रो चरणमा हुने भनिएको निर्वाचनको मिति तेस्रो पटक सारिए पनि कैलालीमा दलहरूले आफ्नो प्रचार प्रसार अभियानलाई पनि झनै तीव्रता दिएका छन्।
सरकारले दोस्रो चरणको स्थानीय चुनाव तेस्रो पटक सार्दै आगामी असार 14 गते गर्ने निर्णय गरेको छ। तर उम्मेदवारको टुङ्गो लगाइसकेका दल र टुङ्गो लगाउन बाँकी रहेका दलहरू चुनावी प्रचारको अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन्। नेपाली कङ्ग्रेस बाहेका दलहरू अहिले कोण सभाका कार्यक्रम गरेर घर दैलोमा व्यस्त छन् भने स्वतन्त्र उम्मेदवारहरू पनि विभिन्न तरिकाले आफ्नो पक्षमा नतिजा पार्न प्रचार गरिरहेका छन्। सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका धनगढीमा कसको चुनावी अभियान कस्तो छ त सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
संसदको ठूलो दल नेपाली कङ्ग्रेस आन्तरिक विवादमा रुमल लिएर उम्मेद्वार छनौट गर्न नसकिरहेका बेला नेकपा एमाले माओवादी केन्द्र लगायतका अधिकांश दल र स्वतन्त्र उम्मेद्वारहरूले तेस्रो पटक चुनावको मिति सारिए पनि प्रचार प्रसारमा भने तीव्रता दिएका हुन्। जनताले चुनावी अभियानका क्रममा चुनाव हुने सुनिश्चितताका बारेमा प्रश्न उठाए पनि दलहरू भने पहिलो चरणको चुनाव जस्तै दोस्रो चरणको चुनाव पनि सफल हुने भन्दै प्रचार प्रसारमा सक्रिय भएका हुन्। राफुर्पाबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदकी उम्मेद्वार जनक कुवर।
अहिले चाहिँ हामी चाहिँ घर दैलो कार्यक्रममा लागेका छौँ। वार्ड नम्बर 2 तीन दिनदेखि घर दैलोमा लागिरहेको छु। फुलबारी, उर्मा, रामपुर 15, 16, 17, 18 तीनवटा उतातिर र 5, 6, 7, 11, 13 कार्यक्रम गरेर चुनावको लागि धेरै उत्साहित छन् जनताहरू। अब लाग्नुहोस्, अहिलेसम्म हामीले अरूलाई हेर्यो, यसपालि हामी तपाईँहरूलाई हेर्छौँ भन्ने पनि हामीलाई राम्रो सन्देश दिइराखेका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेद्वारले चुनावी आमसभा र कोणसभाका कार्यक्रम सकेर अहिले बजार क्षेत्रमा घर दैलो गरिरहेका छन्। वैशाखमै मेयर, उपमेयर लगायत सबै पदका उम्मेद्वारको टुङ्गो लगाइसकेको माओवादी केन्द्र ग्रामीण क्षेत्रमा घर दैलो सकेर बजार केन्द्रित बनेको हो। माओवादी केन्द्रबाट मेयर पदका उम्मेद्वार राम समज राणा।
प्रचार प्रसारमा हामी घर दैलो गाउँ गाउँ टोल कमिटीमा कमिटी बनाउँदै अभियान चाहिँ चलिरहेको छ। प्रत्येक गाउँमा जाने, प्रत्येक गाउँमा टोल बनाउने कमिटी गर्दै घर दैलोमा छौँ अहिले। 3 नम्बर वडा 3 नम्बरको माहौल ठिकै छ, माहौल राम्रै छ। हामी अहिले होइन, हामीले त 3 महिनादेखि मेहनत गरिरहेका छौँ।
पहिलो चरणको निर्वाचनमा पहिलो स्थान हासिल गर्न सफल नेकपा एमाले उत्साहका साथ चुनावी अभियानमा जुटेको छ। एमालेको चुनावी गीत गाउँदै र नाच्दै कार्यकर्ताहरू वडा सदस्यदेखि मेयरसम्म एमालेका लागि भोट मागिरहेका छन्। मेयर, उपमेयरदेखि वडा तहका सबै पदमा उम्मेद्वारको टुङ्गो लगाइसकेको नेकपा एमाले धनगढी उपमहानगरपालिकाका 19 वडामा घरदैलो र कोणसभा कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढाएको छ। नेकपा एमालेबाट मेयर पदका उम्मेद्वार दुर्गा प्रसाद जोशी।
एकदम सशक्त तरिकाले भइरहेछ, घरदैलो पनि गइरहेको छौँ, विभिन्न कोणसभाहरू पनि गइरहेको छौँ, 19 नम्बर वडालाई हामीले कभर गरिरहेको छौँ। 20 वर्षसम्म स्थानीय तहको निर्वाचन भएको थिएन। अब अहिले हामीले जनतालाई के भनेको छौँ भन्दा, हामी तपाईँको चाहिँ सर्भेन्ट बन्न जाने हो। तपाईँ प्रजातन्त्रमा जनता मालिक हुन्छ, हामी सर्भेन्ट बन्ने हो। तपाईँहरू निर्देशक हुनुहोस्, ढुक्क हुनुहोस्, विकासका चाहिँ पेटाराहरू हामी तपाईँहरूको घर दैलोमा ल्याएर खोल्नेछौँ।
वडा तहका उम्मेद्वारहरूको सूची सार्वजनिक गर्न नपाउँदै अधिकांश वडाबाट उम्मेद्वार छनौटबारे व्यापक असन्तुष्टि आएपछि अन्यलमा परेका नेपाली कङ्ग्रेसका कार्यकर्ताहरू अन्य दलको तुलनामा कम सक्रिय देखिएका छन्। मेयर, उपमेयरका आकांक्षीहरू टिकट ल्याउनका लागि राजधानी गएका बेला वडा तहमा भने सिङ्गो पार्टीलाई भोट माग्दै घर दैलो गरिरहेको बताउँदै नेपाली कङ्ग्रेसबाट वडा नम्बर 2 वडा अध्यक्षका उम्मेद्वार नरबहादुर बम।
प्रत्येक घर दैलोमा हामी आफ्नो वडा अध्यक्ष 4 सदस्यहरूको पर्चे नेपाली कङ्ग्रेसलाई मध्यो भनेर हामीले प्रत्येक घर दैलोमा अलिकति समस्या छ, हामीलाई एकदम जटिल समस्या। अनि हाम्रा मतदाताहरूले नेपाली काङ्ग्रेसका आबद्ध क्रियाशील एउटा समर्थकहरूले के छ भने मेयर, उपमेयर कहिले टुङ्गो लाग्ने, नेपाली काङ्ग्रेसले किन दिन सक्ने भन्ने हामीले चुनौती आएको छ। तर सहज रूपमा हामीले एउटा उहाँहरूलाई विश्वास दिलाएका छौँ।
यता नेपाली कङ्ग्रेसकै असन्तुष्ट समूहले पनि बाघी उम्मेद्वार उठाउने चेतावनी दिँदै प्रचार प्रसार गरिरहेका छन्। कङ्ग्रेसको झण्डा नबोकेरै उम्मेद्वार छनौटप्रति असन्तुष्ट पक्षले आफ्नो वडा स्तरमा ऱ्याली र कोणसभा गरिरहेका छन्। नेपाली कङ्ग्रेस वडा नम्बर 3 सभापति दिपेन्द्र सिंह।
पार्टीलाई दबामूलक कार्यक्रम पनि हो, हामीलाई पार्टीले पनि एकलौटी रूपमा वडामा आएर अब्जर्भ नगरिकन हचुवा परमा टिकट दिएका कारणले हाम्रो त्यो विरोध हो। व्यवस्था गरियो भने हाम्रो स्वतन्त्र प्यानल सहित हामी मैदानमा उत्रिन्छ। हामी मतदाताको माग बोकेर छ। आजभन्दा तपाईँ 1-1.5 हप्ता अगाडिदेखि हामीले मतदाताहरूलाई घरमा गएर भोट माग्ने क्रम हाम्रो जारी छ। हामी स्वतन्त्र प्यानल भनेर गइरहेका छौँ।
धनगढीको मेयर पदका स्वतन्त्र उम्मेद्वार गोपाल हमाल लगायत वडा स्तरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेद्वारहरूले पनि आफ्नो प्रचार प्रसार तीव्र पारेका छन्। हमालले धनगढी बजार क्षेत्रमा घर दैलो गरिसक्नु भएको छ भने ग्रामीण क्षेत्रमा अहिले चुनावी सभा तीव्रताका साथ गरिरहनु भएको छ। हमालको चुनाव प्रचार प्रसार समितिका संयोजक दान बहादुर रावल।
गाउँ केन्द्रित प्रचार गरिरहेका छौँ। अब बजारमा पनि हामीले घर दैलोहरू बजारको चाहिँ सबै करिब करिब सिद्धाइसकेका छौँ। अब गाउँठाउँमा प्रत्येक वडामा चाहिँ प्रत्येक वडाका बस्तीहरूमा हामी प्रचार प्रसार समिति गठन गर्ने, कोणसभाहरू गर्ने, भएका स्थानीय मान्छेहरूले आफै मान्छे जम्मा गर्छन्, हामीलाई बोलाउँछन्, हामी त्यहाँ जान्छौँ, हामी आफ्ना विचारहरू राख्छौँ, उहाँहरूका विचारहरू सुन्छौँ। अहिलेसम्म हामीले त्यही गरिरहेका छौँ। चुनाव चिन्ह प्राप्त गरिसकेपछि त्यसपछि हामी गाउँतिर पनि घर घर पुग्छौँ।
दिनेश एफएमका लागि नवराज पनेरु धनगढी।
यता बैतडी संवाददाता लोकेश दामीको खबर अनुसार नेकपा एमालेबाट मेयर उम्मेदवार देवीदत्त भट्ट, माओवादीका खिमानन्द भट्ट र राप्रपाका पुष्कर राज जोशी लखा भाई बैतडीको दशचन्द नगरपालिकाको गाउँगाउँमा भोट माग्दै हिँडेको हप्तौं भइसकेको छ। तर कंग्रेसबाट दशचन्द नगरपालिकाको मेयरका 13 आकांक्षी मध्ये एक नम्बरमा रहेका नरेन्द्र थापा गत 12 गतेदेखि राजधानीमा हुनुहुन्छ। टिकट पाउने नपाउने धुधारमा अलमलिदा जिल्लामा बस्दा पनि उहाँले प्रचार प्रसारमा खासै समय दिन सक्नु भएको छैन। बैतडीका 7 स्थानीय तहमा 13 पदमा कंग्रेसको जिल्ला नेतृत्वको उम्मेदवारको टुङ्गो लगाउन नसकेर केन्द्रमा सिफारिस गरेपछि अधिकांश आकांक्षीहरू टिकटका लागि राजधानीतिरै गएका हुन्। आजको खबरमा फेरि पनि ब्रेकको फालो।
शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
हेतेरी चाहिएको बेला यो गाडीले जहिले यस्तो धोका दिन्छ।
आजको तीन जन घुम्न निस्क्यौँ भनेको आजै ढिलो गर्नुपर्छ है तपाईँलाई।
मैले होइन कि यो गाडीले हो, स्टार्ट नै हुँदैन, के गर्नु त अब।
अब के गर्नु नि, सराफत अटोमोबाइल्समा गाडी बनाउन दिनु। त्यहाँ निशान, इसुजु, बुलेरो लगायतका हाम्रो जस्तो फोर व्हील गाडीहरूको स्पेयर पार्ट्स, ब्याट्री, गाडी सम्बन्धी मर्मत दक्ष मेकानिकद्वारा गरिन्छ। साथै गाडीहरूको राम्रो स्पेसल मोबिलहरू पनि पाइन्छ र गाडी भाडामा पनि पाइन्छ। सराफत अटोमोबाइल्स, चटकपुर, धनगढी, 091-523-414 र 98-48-48-88-44।
ब्रेकपछि समाचारमा स्वागत छ। अब केही खेल खबर। धनगढीमा जारी डिसी अन्तर्विद्यालय क्रिकेट प्रतियोगितामा भोलिदेखि दोस्रो चरणका खेल सुरु हुने भएका छन्। 29 टिमले सहभागिता जनाएको प्रतियोगिताको नकआउट आधारमा खेलाइएको पहिलो चरणको खेलबाट उत्कृष्ट 15 टिम छनौट भएका छन्। धनगढीका क्यास्पियन, गली, ज्योति, ब्रोडभिजन, ऐश्वर्या विद्यानिकेतन, कैलाली विद्यानिकेतन, स्टोन ब्रिज र जेसिज एभरेस्ट दोस्रो चरणमा प्रवेश गरेका छन्। यस्तै एक्सिस विद्याआश्रम, ग्यालेक्सी, सिद्धार्थ शिशु सदन, सैनिक आवासीय महाविद्यालय, लिटिल फ्लावर, एरिस्टो इङ्ग्लिस बोर्डिङ स्कुल र इम्रेड एकेडेमी दोस्रो चरणमा प्रवेश गरेका छन्। दोस्रो चरणमा 15 टिम छनौट भएपछि एरिस्टो इङ्ग्लिस बोर्डिङ स्कुल वाइफाई र अन्तिम 8 पुगेको छ। दोस्रो चरणमा पनि 14 टिमले नकआउटका आधारमा खेल खेल्नेछन् भने उत्कृष्ट 8 टिमको छनौट भएपछि प्रतियोगिता लिग चरणका आधारमा खेलाइनेछ।
यता धनगढीमा 9 राष्ट्रिय उत्सु डिप्लोमा कोर्स सम्पन्न भएको छ। कैलाली जिल्ला उत्सु सङ्घको आयोजनामा 10 गतेदेखि 7 दिनसम्म सञ्चालन भएको सो कोर्समा 12 उत्सु खेलाडीको सहभागिता रहेको थियो। डिप्लोमा कोर्समा अलिसा खातीले 200 अङ्कमा 131.5 अङ्क ल्याए प्रथम भएकी छन् भने बालचन्द राणाले 131 अङ्क ल्याएर द्वितीय भएका छन्। यस्तै शिवराज सिनामी र सम्झना चौधरीले 129.5 अङ्क ल्याएर तृतीय भएका छन् भने रवि चौधरीले 127.5 अङ्क ल्याएर चौथो भएका छन्। क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले डिप्लोमा कोर्समा सहभागी 12 दोसल्ला ओढाएर टिका लगाएर प्रमाणपत्र वितरण गर्नुभयो। उत्सु सङ्घका अध्यक्ष विष्णु चन्दको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक रतन खातीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
अब केही खबर संक्षेपमा। दार्चुलामा स्थानीय तह निर्वाचनका लागि अवाङ्क मैत्री मतदान केन्द्र निर्माण भइरहेको छ। महाकाली नगरपालिकाको वडा नम्बर 4 खलङ्गा स्थित महेन्द्र मावि खलङ्गामा अपाङ्ग मैत्री मतदान केन्द्र निर्माण भइरहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ। सडकको पहुँच पुगेको खलङ्गा क्षेत्रमा नमुनाको रूपमा एउटा मतदान केन्द्र अपाङ्ग मैत्री बनाइन लागि हो। महेन्द्र मावि खलङ्गाको मतदान केन्द्रमा 17 अपाङ्गता भएका व्यक्तिले मतदान गर्नेछन्।
सरकारले सन् 2017 देशलाई नै पूर्ण खोपयुक्त बनाइसक्ने लक्ष्य पनि बाजुराको गुम्बाका बालबालिका खोप पार्नबाट वञ्चित भएका छन्। गुम्बामा 5 मुनिका 36 बालबालिका खोप सेवाबाट पूर्ण रूपमा वञ्चित रहेका छन्। 2 मुनिका 20 बालबालिका रहेका छन्। गएको कार्तिक महिनामा बिच्छा स्वास्थ्य चौकी आयोग नरेन्द्र बुढा एकपटक गएर खोप लगाएको भए पनि त्यसपछि र त्यसअघि कोही बालबालिकाले खोप नपाएको सोही गाउँकी स्वयंसेविका पासाङ लामाले बताउनु भयो। 2 मुनिका बच्चाहरूमा 11 रोग विरुद्ध 11 प्रकारका खोपहरू अनिवार्य रूपमा लगाउनु पर्छ। आजको खबरको अन्त्यमा प्रमुख खबर पुनः एकपटक।
सुदूरपश्चिमबाट राजनीति गरेर शीर्ष बनेका नेताहरू नै गेटामा सरकारी मेडिकलको निर्माण रोक्नमा लागिरहेको प्राध्यापक डाक्टर गोविन्द केसीको आरोप। मेडिकल कलेज निर्माणमा अवरोध आए, कैलालीमै सत्याग्रह बस्ने चेतावनी।
तेस्रो पटक चुनावको मिति सारिए पनि कैलालीका दलहरू उत्साहका साथ प्रचारमा व्यस्त। उम्मेद्वार छान्न नसकेको कङ्ग्रेसका कार्यकर्ता पनि अन्यलका बावजुद भोट माग्न घर दैलोमा, स्वतन्त्र उम्मेद्वारहरू बढी चर्चामा।
सेत्यञ्चल अस्पतालमा सञ्चालनमा आएको फार्मेसी 24 घण्टा सञ्चालनको तयारी। सर्वसाधारणद्वारा बाहिरको भन्दा सस्तोमा औषधि पाएको प्रतिक्रिया।
र धनगढीमा जारी डिसी अन्तर्विद्यालय क्रिकेट प्रतियोगितामा भोलिदेखि दोस्रो चरणका खेलहरू हुने। एरिस्टो स्कुल बाइपा र लिग चरणमा प्रवेश।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हवस् त, साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी सीताराम ओझासँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।